الحمد لله وكفى وسلام على عباده الذين اصطفى، ما بعد. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. فاسألوا أهل الذكر إن كنتم لا تعلمون. صدق الله العظيم. اس آیت شریفہ کی تشریح میں اپنے پیارے شیخ عارف باللہ شیخ العرج مقرب والعجم مجدد زمانہ حضرت مولانا شاہ کی عمر اختر صاحب رحمۃ اللہ علیہ سے سنا، حضرت والا فرمایا کرتے تھے. اس آیت شریفہ میں اللہ تعالیٰ نے فرمایا کہ جو کچھ تمہیں معلوم نہ ہو وہ اہل ذکر سے پوچھ لیا کرو. سوال یہ ہے کہ پوچھا تو علم والوں سے جاتا ہے. اس آیت شریفہ میں اللہ تعالیٰ نے اہل ذکر کیوں فرمایا، تو فرمایا کہ مراد تو اہل علم ہیں، لیکن وہ اہل علم جن پر ذکر کا غلبہ ہو چکا ہو اور وہ اہل ذکر میں سے ہو گئے ہوں، یعنی طاعت کی کثرت سے اور اللہ تعالیٰ کی فرمانداری سے، کیونکہ یہی ذکر ہے، ان پر طاعت کا غلبہ ہو گیا، ذکر کا غلبہ ہو گیا، تعلق مع اللہ کا غلبہ ہو گیا، تو ایسے اہل علم سے پوچھو. ایسے اہل علم سے جب پوچھو گے تو ان کے پوچھنے میں اور ان کے بتلانے میں، ان سے پوچھنے میں اور ان کے بتلانے میں برکت ہوگی. اس چیز کی تعلیم ہمارے اکابر مستقل دیتے رہے ہیں کہ اپنے آپ کو کسی کے حوالے کرو، کسی کو اپنا بڑا بناؤ، اس کے سامنے اپنی رائے کو فنا کرو، اپنے علم کا پندار اس کے سامنے ختم کرو. کیونکہ جب تک دانا زمین میں بویا نہیں جاتا، زمین کے اندر نہیں جاتا، زمین میں رولتا نہیں ہے، اس سے درخت، پودے، پھول پتیاں اور پھل نہیں پیدا ہوتے. یہ کلیہ ہے کہ جب وہ زمین میں اس کو روندا جاتا ہے، ہل چلایا جاتا ہے، اور اس کے بعد پھر جب وہ اپنے آپ کو مٹا دیتا ہے، اپنے آپ کو اس زمین کے اندر جذب کر لیتا ہے، تو اس سے پھر درخت پیدا ہو جاتا ہے، اور اس درخت سے پھر نہ معلوم کتنے پھل پیدا ہوتے ہیں، اور پھر ان پھلوں سے کتنے بیج اس کے اندر، اور پھر ان سے پھر کتنے درخت ہوتے ہیں. اور جو بیج زبان حال سے یہ کہے کہ نہیں، میں تو کیوں زمین میں اپنے آپ کو مٹاؤں، زمین میں اپنے آپ کو رندواؤں، زمین میں اپنے آپ کو جو ہے مٹی لگاؤں، تو اس بیج کا کیا حال ہوتا ہے؟ وہ بیج کچھ دنوں بعد بیج کر ضائع ہو جاتا ہے، اس کی کوئی قیمت نہیں ہوتی. حضرت حکیم الامت مجدد الملت مولانا شاہ اشرف علی تھانوی رحمۃ اللہ علیہ کے پاس حضرت علامہ سید سلیمان ندوی رحمۃ اللہ علیہ تشریف لائے. حضرت کی خدمت میں بیٹھے مستفیض ہو کر جب جانے لگے تو عرض کیا کہ حضرت کوئی نصیحت فرما دیجیے. تو حضرت والا نے ان سے فرمایا کہ بھائی، ہمارے یہاں تو اول قدم بھی مٹانا ہے، اول قدم بھی فنا ہے، اور آخر قدم بھی فنا ہے. اس بات کو سن کر حضرت سلیمان ندوی رحمۃ اللہ علیہ، وہاں کوئی پلر تھا، اس کو پکڑ کر چیخ مار کر روئے. اور بعد میں حضرت تھانوی رحمۃ اللہ علیہ نے اپنے خاص احباب میں یہ بات بتلائی کہ جب یہ علامہ صاحب نے مجھ سے نصیحت کی درخواست کی تو میں نے یہ سوچا کہ یہ اتنے بڑے علامہ ہیں، سارا قرآن اور حدیث کا علم ان کے پاس ہے، اور قرون وسطیٰ میں ان کی کتابیں پڑھائی جاتی ہیں، اس پائے کہ یہ عالم ہیں، ان کو میں کیا نصیحت کروں. تو اللہ تعالیٰ نے میرے دل میں یہ بات ڈالی. تو میرے عزیزوں، دوستوں، ماؤں بہنوں، یہ اصلاح کا کلیہ ہے کہ اپنے آپ کو کسی کے سپرد کر کے اس کو بڑا بنا کر اور اس سے پوچھ پوچھ کر چلا جائے. آج ہمارا نفس پہلے تو ہمیں کسی کو بڑا بنانے نہیں دیتا، پہلے تو کہتا ہے کہ اس کی کیا ضرورت ہے، और फिर आदमी जो अगर किसी को बड़ा बना भी लेता है, उसको कुछ शऊर आ जाए, कुछ समझ आ जाए, तो उसको बड़ा बनाता है महज इसलिए कि इससे दुआ करा लेंगे, कोई मुकदमा अटका हुआ है तो वो जीत जाए, कोई रिश्ते का मसला है वो दुआ करा लेंगे, कोई अपने दुकान का इफ्तिताह कराना है तो वो करा लेंगे इनसे, कारखाने का कोई इफ्तिताह कराना है तो वो करा लेंगे इनसे, वगैरह वगैरह। इस मकसद के लिए किसी अल्लाह वाले को या पीर को पकड़ते हैं कि ये चलो ये फायदे ले लेंगे, और जो असल फायदा है इस्लाह नफ्स, अपने नफ्स की इस्लाह, अपने रजाइल की इस्लाह, अपनी कोताहियों की इस्लाह, अपने आमाल में जो कमी हो रही है और जो सुस्ती हो रही है उसकी इस्लाह, उस इस्लाह की तरफ वो तवज्जो नहीं होती कि जो होनी चाहिए। एक दर्जा और भी है इसके आगे कि अच्छा आप पूछ भी लिया, मसलन ये ख्याल भी आया कि हाँ भाई कुछ पूछना चाहिए, मालूम करना चाहिए, तो अब वैसा नहीं मानते जैसा मानना चाहिए। शेख ने, जो उसके उस्ताद ने जो तजवीज़ कर दिया कि तुमने तुमने जो मर्ज लिखा है, तुमने जो अपना हाल बताया है, उसका इलाज ये है, तो अब उसमें अपनी मनमानी चलाई जाती, उस पर वैसा अमल नहीं किया जाता कि जैसा करना चाहिए। देखिए हज़रत सल्लल्लाहु अलैहि वसल्लम के एक इरशाद ग्रामी की नादानिस्ता गलती से सहाबा कराम को कितना नुकसान हुआ। जंग ओहद में सहाबा कराम की एक जमात को टीले पर हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने मुतय्यन फरमाया था कि यहां से आपको हटना नहीं है। शुरू में मुसलमानों को फतह हुई और दुश्मन भाग निकला, तो उस जमात के असहाब जो थे उन्होंने ये कहा कि आदर्श वसलम ने तो उस वक्त तक के लिए फरमाया था कि जब तक हम जंग में फतह ना हो, अब तो हमें फतह हो रही है और दुश्मन भागा जा रहा है, तो यहां से हट जाते हैं। अब वहां पर एक बड़ी तादाद वो ये समझ करके वहां से हट गई, और चंद लोग इस पे मुसर हुए कि नहीं, हमें तो यहां से हटना नहीं है, आदर्श वसलम के ये फरमान है। दुश्मन ने देखा कि ये टीला खाली हो गया, तो खालिद बिन वलीद उस वक्त मुसलमान नहीं हुए थे, वो और उस जमात के लोग, कुफार की जमात ने उस जगह से हमला किया और वो असहाब जो वहां पर नहीं हटे थे वो भी शहीद हुए, और वो मुसलमानों की जो फतह थी वो शिकस्त में तब्दील हो गई और 70 सहाबा शहीद हो गए। तो ये उन असहाब की इज्तिहादी गलती थी, उनका मकसद हजूर सस्म की नाफरमानी नहीं था, समझने में सिर्फ गलती हुई थी, लेकिन देखिए कि कितना बड़ा नुकसान हुआ। तो जब हम किसी को अपना बड़ा बनाएं तो बस उसके अपने उसको हवाले कर दें और उसकी मान के चलें, तो इंशाअल्लाह ताला पूरा फायदा होगा, 100% यकीनी फायदा होगा। अपनी चलाना और अपनी राय को उसमें दखल देना फिर ये फायदे को कम करने वाली बात है। सल्फ में इसकी मिसालें मिलती हैं, बकसरत मिसालें मिलती हैं कि कैसे उन्होंने अपने आप को अपने शेख के आगे मिटाया है। हजरत मुफ्ती रशीद अहमद गंगोई रहमतुल्लाह अलैह गंगो के थे, हमारे सिलसिले में और ऊपर चले जाएं तो शेख अब्दुल कुद्दूस गंगोई रहमतुल्लाह अलैह का नाम आता है। ये अपने जमाने में कुतुबुल आलम थे और दुनिया में इनका डंका बजता था। इनसे फैज लेने के लिए बल्ख से शाह निजाम बल्खी आए थे यहां, और इनके खलीफा होकर के वापस तशरीफ ले गए, अपनी इसलाह कराई, जिक्र की कसरत की, हजरत ने उन्हें अपना मजाज बैत किया और वो ये दौलत लेकर बल्ख वापस तशरीफ ले गए। तो हजरत शेख की वफात के बाद हजरत के पोते शाह अबू सईद गंगोही रहमतुल्लाह अलैह को ये दाइया पैदा हुआ कि मेरे दादा की जो दौलत थी, बातनी दौलत, मैं भी वो हासिल करूं। तो दरियाफ्त किया कि भाई मेरे दादा का वारिस कौन है, तो उन्हें बतलाया गया कि वो तो हिंदुस्तान में नहीं है, वो तो वहां पर हैं, बल्ख में हैं, उनका नाम है निजाम और वो वहां के बड़े रईस हैं। तो तलब जो थी सच्ची थी हजरत शाह अबू सईद के अंदर, उन्हें कहा नहीं हम जाएंगे। और खैर वो सफर करके दूर दराज का मालूमात करते हुए जान जोखों का सफर करके पहुंचे, वहां भी उनको शाह निजाम बल्खी रहमतुल्लाह अलैह को इत्तला हो गई थी कि मेरे शेख के پوتے کے ساتھ تشریف لا رہے ہیں, تو وہ بہت دور شہر سے بہت دور نکل کر کے انہوں نے استقبال کیا اپنے پورے لاؤ لشکر کے ساتھ, اور اس کے بعد دربار میں لے گئے اور اپنی مسند پر انہیں بٹھایا, خود نیچے بیٹھے. 3 دن تک پرزور پرتکلف دعوت کی. 3 دن کے بعد پوچھا کہ حضرت کیسے تشریف آوری ہوئی؟ تو انہوں نے فرمایا کہ بھائی ہم تو وہ دولت لینے کے لیے آئے ہیں جو آپ ہمارے دادا صاحب سے لے کر کے آئے ہیں. تو حضرت شاہ رام بلخی رحمۃ اللہ علیہ نے یہ سنتے ہی نظریں بدل لی اور فرمایا کہ اس کے لیے تو پھر آپ نیچے تشریف لے آئیے. انہیں نیچے بلا لیا اور خود جا کے مسجد میں بیٹھ گئے, اور اس کے بعد فرمایا کہ جائیے آپ کے لیے جو ہے ہمارا جو مطبخ ہے وہاں کی خدمت آپ کے سپرد. دیکھیے طلب سچی تھی اور طبیعت میں مٹائیت تھی, فنائیت تھی. تشریف لے گئے اور بلا کسی اس کے رد و قدا کے وہاں کی خدمت شروع کر دی جا کے. اب شیخ زادے ہیں اور کس مقام کے ہیں دنیاوی اعتبار سے بھی, اور اس کے بعد 40 روز وہاں خدمت کرتے رہے, چولہا جلاتے رہے, اس میں دھوپ اس کو جو ہے جھونکتے رہے. 40 دن کے بعد حضرت نے ان کے جو خانقاہ کی بھنگن تھی اس کو کہا کہ جاؤ اس کے قریب سے گزرنا اپنا. یہ اس زمانے میں پخانہ جو ہے فضلہ جو ہے وہ باتھ روموں میں سے اٹھا کر کے وہ لے کے جائے جاتے تھے, جمعدار بھنگی باہر لے جا کے پھینکتے تھے. وہ ایک تسلے میں لے کر کے وہاں سے گزری تو انہوں نے کڑوی نگاہ سے اس کو دیکھا اور پھر اتنا فرمایا کہ نہ ہوا گنگو. بنگن نے آ کے جو ہے شاہ صاحب سے بتلایا کہ اس طرح سے انہوں نے دیکھ کر کے مجھے کہا کہ نہ ہوا گنگو. حضرت نے فرمایا ہاں ابھی صاحبزادگی کی بو باقی ہے. اس کے بعد پھر ایک چلہ کے لیے چھوڑ دیا اور پھر فرمایا کہ اب مستقل اسی کو کرتے رہیں. پھر ایک چلے کے بعد دوبارہ اس منگن کو بھیجا کہ اس کے ان کے قریب سے گزرو اور ہلکی سی ٹھوکر بھی لگا دینا. اس نے ایسا ہی کیا تو صاحبزادے صاحب شاہ ابو سعید گنگوہی نے اس کو دیکھا اور گھور کر اور فرمایا کہ پھر فرمایا کہ نہ ہوا گنگو. آ کر عرض کر دیا شاہ صاحب سے کہ حضرت تو اس طرح سے انہوں نے ابھی بھی مجھے جھڑکا ہے. فرمایا ہاں ابھی بھی صاحبزادگی کی بو نہیں گئی ہے. ایک چلہ اور چھوڑ دیا. پھر 40 دن کے بعد پھر اس منگن سے انہوں نے کہا کہ جاؤ گزرنا وہاں سے اور اب تھوڑا سا وہاں فضلہ گرا بھی دینا ان کے قریب میں. اس نے ایسے ہی کیا. اب حضرت کی کہیے کہ قلب سے وہ جو ایک صاحبزادگی کی وہ ایک تھی بو جو تھی اور زوم جو تھا وہ نکل چکا تھا. جیسے اس بھنگن نے فضلہ گرایا ہے حضرت نے دونوں ہاتھوں سے اٹھا کر کے فضلہ اس پتیلے میں اس برتن میں ڈالنا شروع کر دیا اور یہ بھی بولتے جاتے تھے کہ بھائی مجھے معاف کر دینا, مجھے معاف کر دینا, مجھے معاف کر دینا, میری وجہ سے تمہیں تکلیف ہوئی, میری وجہ سے تمہارا یہ گر گیا. اس واقعے کو آ کے جب بنگن نے سنایا شاہ صاحب کو تو شاہ صاحب نے فرمایا کہ ہاں اب ان کی اصلاح ہو گئی. اس کے بعد انہیں بلایا اور نہلا دھلا کر ذکر کی اب تلقین فرمائی. پہلے مجاہدہ کرایا اس کے بعد ذکر بتلایا. پہلے زمانے بزرگوں کا طریقہ تھا کہ پہلے مجاہدہ کراتے تھے, رگڑے لگاتے تھے, اس کے بعد پھر ذکر کی تلقین کرتے تھے. بعد کے مشائخ نے جو ہے اس طریقے کو بدل دیا اور روز اول سے ہی ذکر بتلانا شروع کر دیا. تو خیر بہت طویل واقعہ ہے ان کا. اور وہاں سے پھر وہ مزکہ و مجلہ ہو کر, اصلاح یافتہ ہو کر اور حضرت کے خلیفہ ہو کر واپس ہوئے. اور اس کے بعد ہمارے سلسلے میں شاہ نظام بلخی رحمۃ اللہ علیہ کے بعد جو بزرگ ہیں وہ یہی شاہ ابو سعید گنگوہی رحمۃ اللہ علیہ. تو یہ بنیاد ہے, یہ اس کے بغیر اصلاح نفس جو ہے وہ پوری مکمل نہیں ہوتی. زبان سے اظہار محبت شیخ کو جو ہے اظہار کرنا یہ بھی ایک درجہ ہے, لیکن اس سے بڑھ کر جو درجہ ہے وہ یہ ہے کہ قلب سے بھی شیخ کا معتقد ہو اور اس کی تابعداری قلباً بھی کرے. حضرت علی مطلب فرماتے ہیں کہ تین شیخ ہیں, تین حق ہیں شیخ کے, رکھ ان کو تو یاد, اعتماد و اعتقاد و انقیاد. इसमें यही तीनों बातें हैं कि जब तुमने एक दरवाजा पकड़ लिया तो अब उसको उसके शरायत और जवाबित के साथ पकड़ोगे तो इंशाअल्लाह पूरा नफा उठाओगे और अल्लाह ताला का कुर्ब, अल्लाह ताला का प्यार, अल्लाह ताला की मैयत और विलायत खासा नसीब होगी। विलायत आम्मा तो अल्हम्दुलिल्लाह मुसलमानों को हासिल है, ये जो मेहनत है तज़किये की, इस्लाह नफ्स की, ये विलायत खासा के लिए है, अल्लाह ताला के साथ एक खास ताल्लुक के लिए है। और अल्लाह ताला बंदे के अंदर शकिस्तगी देखना चाहते हैं, इसके अंदर से अनानियत को दूर देखना चाहते हैं, किबर से इसको पाक देखना चाहते हैं, आजजी इंकिसारी लिलाहियत इसमें देखना चाहते हैं। और ये अपनी निगाह में जब ये बंदा जितना ज्यादा गिरा हुआ होता है अल्लाह की निगाह में उस वक्त इतना ही ऊंचा होता है। अल्लाह ताला मुझे और आपको अमल की तौफीक अता फरमाए। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।